यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न विश्व समुदायको साझा प्रयासमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पाठेघरको मुखको क्यान्सरबाट जोगाउन 7-14 वर्षसम्मका किशोरीलाई यही माघ 23 गते देशव्यापी निशुल्क खोप अभियान थाल्ने स्वास्थ्य मन्त्रालयको निर्णय। सहकारी ठगीमा प्रश्न उठेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा कांग्रेस उपसभापति धनराज गुरूङसँग बयान। रूसद्वारा युक्रेनको कीवमा 70 भन्दा बढ़ी ड्रोन र मिसाइल आक्रमण। र पहिलो पटक नेपाली महिला क्रिकेट टोली अण्डर 19 महिला टी20 विश्वकपमा छनौट।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन सबैको साझा चुनौती भएकोले यसको सामना गर्न सबैको साझा प्रयास हुनुपर्ने बताउनु भएको छ। यही कार्तिक 26 गतेदेखि अजरबैजानको बाकुमा शुरू भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन COP29 अन्तर्गत हिजो नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट प्रभाव राष्ट्रहरूलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधान गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर जलवायु परिवर्तनका कारण पर्न सक्ने प्रभावको कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्नुपर्ने बताउनुभयो। जलवायुजन्य प्रकोपमा परेर नेपालमा यस वर्ष जनधनको ठूलो हानि नोक्सानी भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले भोलिका दिनमा यस्तो मानवीय संकट र समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले मुख्य गरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढ़ी सहयोग गर्नुपर्ने र भन्दा बढ़ी जलवायु वित्तको व्यवस्थापन गर्न 29 जलवायु सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो। नेपालद्वारा आयोजित विशेष सत्रमा बेलायत, फ्रान्स, भूटान, किर्गिस्तान, अजरबैजान लगायतका देशका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधि सहित विज्ञको सहभागिता रहेको थियो। यसअघि हिजै पर्वतीय मुलुक किर्गिस्तानले सञ्चालन गरेको जलवायु परिवर्तन र असरका विषयमा उच्च स्तरीय सत्रमा नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु समस्या र गरीबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आग्रह गर्नुभएको छ। महासचिव गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखसँग हिजो अजरबैजानको बाकुमा गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट नेपालले भोग्नु परेको असरको न्यूनीकरणका लागि विकसित देशहरूबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभयो। जलवायु परिवर्तनबाट बस्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको भन्नुहुँदै राष्ट्रपति पौडेलले अल्प विकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन राष्ट्रसंघले अझ प्रयास गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा राष्ट्रसंघका महासचिव गुटेरेसले जलवायु परिवर्तनको कारण उत्पन्न समस्या र जोखिम बेहोर्नु परेका मुलुकलाई सहुलियतपूर्ण स्रोत उपलब्ध गराउनुपर्ने धारणा राख्नुहुँदै COP29 अन्तर्गत हुने बैठक, छलफल र वार्तामा यो विषयलाई जोरदार रूपमा उठाउन सुझाव दिनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा सरकार गम्भीर रहेको बताउनु भएको छ। कर्णाली सहित पश्चिम नेपालको केन्द्र बनेको प्रतिष्ठानको अध्ययन अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकारले कुनै कुराको कमी हुन नदिने बताउनु भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन हिजो जुम्ला पुग्नुभएका प्रधानमन्त्री ओलीले विशेषज्ञ डाक्टर उत्पादन र स्वास्थ्य सेवा प्रवाह कर्णालीवासीको घर घरमा पुगेकोमा खुशी व्यक्त गर्नुभयो। प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषि पर्यटन भाषा साहित्य सँगै कर्णाली अब स्वास्थ्य सेवा प्रवाहका हिसाबले पनि आत्मनिर्भर बनेको बताउनुभयो। प्रधानमन्त्री ओलीले दीक्षित भएका विद्यार्थीलाई अझै इमान्दारीका साथ राष्ट्रप्रति कर्तव्यनिष्ठ भएर सेवा दिन आग्रह गर्नुभयो। समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशभरिका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्ध खोप लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री परिषद निर्णय गर्नुभएपछि यही माघ 23 गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सर विरूद्ध खोप अभियान सञ्चालन गर्ने तयारी छ। मन्त्री स्तरीय निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। खोप 7-14 वर्ष उमेर समूहका 16,88,900 किशोरीलाई लगाइनेछ। हाल नेपालमा हरेक दिन 4 महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। किशोरीहरूलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता समीकरण 2084 टिक्ने र विकासका कामहरू गुणात्मक रूपमा अघि बढ़ने विश्वास व्यक्त गर्नुभएको छ। गृह जिल्ला डडेलधुराका नेता कार्यकर्ताहरूसँगको भेटमा सभापति देउवाले जिल्लाको भित्री मधेस क्षेत्रको विकासका अधुरा कामहरू सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो। सभापति देउवाले हिजै नवदुर्गा गाउँपालिकाको चोरा बजार, भागेश्वर गाउँपालिकाको डुंगरी बजार र जयमेरू गाउँपालिकाको चमडा बजारमा नेता कार्यकर्ताहरूसँग भेट गर्नुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग बयान लिएको छ। लाजिमपाट स्थित सीआईबीको कार्यालयमा हिजो उहाँसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा बयान लिएको ब्यूरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो। बयान लिएपछि उहाँसँग घटना विवरण कागज समेत गराइएको सीआईबीले जनाएको छ। ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको 12,50,00,000 रकम अपचलन भएको निवेदन परेपछि सीआईबीले अनुसन्धान गरिरहेको छ। सोही क्रममा उपसभापति गुरूङसँग हिजो सोधपूछ गरिएको हो। सहकारी बचत अपचलनबारे अनुसन्धानका लागि भैरवा पुगाइएका गोर्खा मीडिया नेटवर्कका पूर्व संचालक एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बयान लिइएको छ। विमानबाट पोखरादेखि भैरवा लगिएका लामिछानेको रूपन्देही जिल्लाको सरकारी वकिल कार्यालयमा हिजो दोस्रो दिन पनि बयान लिइएको हो। पछिल्लो पटक आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई थप 13 हिरासतमा राख्न अनुमति दिएपछि प्रहरीले उहाँलाई रूपन्देही लगेको छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको 14,29,00,000 रूपियाँ गोर्खा मीडिया नेटवर्कमा अवैध किसिमले लगिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा बचत गरेका 6,000 बढ़ी सहकारी बचतकर्ताको रकम फिर्ता भएको बताउनु भएको छ। हिजो नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले बाँकी बचतकर्ताको बचत पनि सहकारी र संलग्न व्यक्तिहरूको सम्पत्तिबाटै फिर्ता हुने बताउनु भएको हो। उहाँले सहकारीको रकम हिनामिना गर्ने व्यक्तिको एका घरको सम्पत्ति र पासपोर्ट समेत रोक्का गर्ने बताउनुभयो। स्थानीय प्रदेश र संघीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीलाई नियमन गर्नुपर्ने बताउनुहुँदै उहाँले सरकारले 22 सहकारीलाई समस्याग्रस्त सहकारीको रूपमा मूल्यांकन गरेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंकहरूमा बढ़दो रकम संकलन र उद्योग व्यवसायमा घट्दै गएको लगानीलाई ध्यानमा राखेर सरकारले सबै सरकारवाला पक्षसँग बसेर निकास खोज्ने बताउनु भएको छ। निजी क्षेत्रसँगको समन्वय र सहकार्यमै अघि बढ़ने सरकारको प्रष्ट नीति भएको बताउनु हुँदै मन्त्री भण्डारीले यो विषयमा तत्काल समाधान निकाल्ने गरी योजना बनाएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षा सहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाण्डुको किर्तिपुर नगरपालिकामा उम्मेद्वारी घोषणा कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धता सहित जनताको बीचमा जान आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले मंगिर 7 गते काठमाण्डुमा गर्न लागेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन गरेको छ। नेकपा एमाले काठमाण्डु ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा मंगिर 7 गते काठमाण्डुमा हुने जागरण सभाको तयारीका लागि हिजो बसेको बैठकले 11 सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो। पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका माथत कमिटी जनसंगठन र विभाग प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि पार्टीको बागमती प्रदेश इन्चार्ज डाक्टर राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ स्वतन्त्र निष्पक्ष भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सक्रियताका साथ काम गर्न निर्देशन दिनुभएको छ। मुख्य निर्वाचन अधिकृत तथा प्रदेश एवं जिल्ला निर्वाचन अधिकारीहरूसँग आयोगमा हिजो भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आफ्नो काम कर्तव्य र अधिकारप्रति सबै सचेत र प्रतिबद्ध रहनु पर्ने बताउनुभयो। राष्ट्रिय सभाका सांसदहरूले बालबालिका ऐन 2075 संशोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिको हिजो बसेको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरकारवाला संघको छलफलमा सांसदले ऐन लागू भएको 6 वर्षमा धेरै विषय परिवर्तन भएकाले ऐन संशोधन गरी समय सान्दर्भिक बनाउनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले बालबालिका सम्बन्धी ऐन संशोधन गरी बालबालिकाको अर्थपूर्ण सहभागितालाई व्यावहारिक रूपमै कार्यान्वयनको पहल गर्नुपर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले काठमाण्डु तराई मधेश द्रुत मार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदै आयोजना समयमै पूरा हुने विश्वास लिएको छ। समितिका सभापति रामहरि खतेउडाको नेतृत्वमा रहेको संसदीय टोलीले हिजो गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो। समिति सभापति खतेउडाले द्रुत मार्गको काम द्रुततर गतिमा भइरहेको प्रतिक्रिया दिनुभयो। बाँकेको डुडुवा हिरमिनियाका किसानले लगाएको आलु वर्षाका कारण नष्ट भएको छ। आलु लगाएकै दिन परेको पानीका कारण उम्रिन नपाउँदै आलुको बिउ नै नष्ट भएपछि किसान मर्कामा परेका हुन्। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
बाँकेको डुडुवा गाउँपालिका हिरमिनियाका करिब 700 किसानले लगाएको आलु उम्रन नपाउँदै कुहिन थालेको छ। व्यावसायिक तरकारी खेती गर्दै आएका हिरमिनियाका किसानले उत्पादन गरेको तरकारीले नेपालगंज शहरको आधा माग धान्दै आएको थियो। तर गत कार्तिक 18 गतेको वर्षाले 70% किसानको आलु सँगै हरियो तरकारी पनि नष्ट गरेको किसानहरूको भनाइ छ।
आलु लगावा 10 बिघा, 3 दिनकै बाद पानी गिर्ग सब आलु चलागा।
4 बिघा लगाए, 2 बिघा पानी वर्षा वही रोज
4-5 लाखको खर्च गरेर लगाएको आलु र तरकारी नष्ट भएपछि नरेन्द्र पनि निराश बनेका छन्।
यहाँ कि किसान त हर लो लगाएछ कि 3 दिन त लोग पानी टिका रहेछ र वहाँ फेरि देखो अभी पानी उसे देखा थे छहरा छहरा लगत है।
कम्तीमा 4-5 लाख नोक्सान भयो।
आलु रोपेर राम्रो आमदनी गर्दै आएका हिरमिनियाका किसानले यस वर्ष भने राम्रो आमदनी गर्नबाट वञ्चित भएका छन्। रमेश खटिकले भन्नुभयो, एक अर्काको अनुहार हेरेर चित्त बुझाउनु बाहेक अरू कुनै विकल्प छैन।
धेरै जनाको भएछन् भने के गर्ने,
भन्ने अब उनको मुख हेरेर हामी बाँच्छौँ, हाम्रो मुख हेरेर उनी बाँच्छ, यो छैन कि अलिअलि केही सहयोग आपसमा गरिहालौँ।
किर्मिनियाका किसान जयपाल मौर्याले 2 बिघाको आलु नष्ट भएको बताउनु भयो।
1 कट्ठामा हामी 9-10 क्विन्टलसम्म आलु उत्पादन गर्थ्यौं, तर यस्तै अवस्था छ भने बढीमा हामी 5 क्विन्टल भन्दा हाम्रो बढी उत्पादन हुन सक्दैन।
वर्षाले किसानले लगाएको तरकारी बालीमा बढी क्षति भएकोले सरकारले क्षतिपूर्ति दिनुपर्ने डुडुवा गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष मोहन मिश्राले माग गर्नुभयो।
किसानहरूलाई दोहोरो मर्का परेको छ, एकातिर धान पनि भिज्यो, अर्कोतिर आलुको बिउ पनि सर्यो, त्यस हिसाबले यसका विषयमा सरकारको चाहिँ ध्यान आकर्षण गराउन चाहन्छ।
धान बाली र तरकारी नष्ट भएपछि हिर्मिनियाका 700 किसान स्थानीय, प्रदेश र संघीय सरकारको मुख ताकेर बसेका छन्, तर सरकारको ध्यान पुग्न सकेको छैन। आलम खान, बाँके, रेडियो नेपाल।
निर्माणाधीन मुगलिन पोखरा सड़क अन्तर्गत छिर्कने देउराली सड़क खण्ड दैनिक 4.5 घण्टा अवरूद्ध हुने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत ब्यास नगरपालिका 12 छिर्कनेदेखि देउराली सड़क खण्ड 2 चरणमा बन्द गरी निर्माणको काम गर्न लागि हो। मुगलिन पोखरा सड़क योजना पूर्वी खण्ड अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मंगिर 3 गतेदेखि 23 गतेसम्म 2 चरणमा सड़क खण्ड पूर्ण रूपमा बन्द गर्न लागि योजनाका इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। वहाँका अनुसार उक्त अवधिमा राति 11 बजेदेखि बिहान 1 बजेसम्म सड़क पूर्ण रूपमा बन्द गरी सड़क निर्माण गरिनेछ। बिहान 1 बजेदेखि 1:30 बजेसम्म सड़क आवागमन खुल्ला गरिने र पुनः दोस्रो चरणमा बिहान 1:30 बजेबाट 4 बजेसम्म सड़क बन्द गरी निर्माण कार्य गरिने पाण्डेले जानकारी दिनुभयो। आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको किबमा ड्रोन र मिसाइलद्वारा 70 भन्दा बढ़ी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयपछि भविष्यको अमेरिकी सहायतामा बढ़दो चिन्ताबीच रूसले युक्रेनी भूमिमा निरन्तर आक्रमण गरिरहेको छ। राजधानीमा विस्फोट भएपछि बासिन्दाले किबको मध्य क्षेत्रमा रहेको भूमिगत मेट्रो स्टेशनमा शरण लिइरहेको एएफपीले जनाएको छ। युक्रेनले आफ्ना सहयोगीहरूलाई शहर र महत्वपूर्ण पूर्वाधारमा रूसी आक्रमण रोक्न थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपील गर्दै आएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनतालाई अँध्यारोमा राखेर उद्योगीलाई दिएको बिजुलीको भक्यौता कानून बमोजिम उठाइने बताउनु भएको छ। प्राधिकरणको केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले अबको 15 दिनभित्र पनि बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ़ने स्पष्ट पार्नुभयो। मन्त्री परिषदको निर्देशन अनुसार बक्यौता नतिरेका उद्योगीको लाइन जोड़िएको छ, अब उद्योगीहरूले बक्यौता बुझाउनुपर्छ, फेरि पनि आलटाल गरे प्रक्रिया अनुसार अघि बढ़छौं। प्राधिकरणले बक्यौता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीले त्यसको सदुपयोग नगरेको जानकारी गराउँदै अबको 15 दिनभित्र बक्यौता नबुझाए यो विषय सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको सरोकार मात्र नभई जनसरोकारको विषय भन्ने स्पष्ट पार्नुभयो। कार्यकारी निर्देशक घिसिङले ठूला उद्योगले महसुल नतिर्दा साना र अन्य ग्राहकले पनि महसुल तिर्न गाह्रो मानिरहेको उल्लेख गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न 17 मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र महावाणिज्य दूतहरूसँग नेपालमा लगानी, पर्यटन, निर्यात र आर्थिक कूटनीतिको प्रवर्धन जस्ता विषयहरूमा बुधबार छलफल गरेको छ। छलफलमा सहभागी नवनियुक्त राजदूतहरूले नेपाल अल्प विकसितबाट स्तरोन्नति भएपछि पनि न्यून प्रभाव पर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो। निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने बताउनु हुँदै उहाँहरूले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्धनका लागि विभिन्न मुलुकमा रहेका नेपाली नियोगहरूलाई निरन्तर सघाउने प्रतिबद्धता जनाउनुभयो। छलफलमा बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्विपक्षीय करमुक्ति सम्झौताका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्ण प्रसाद ओलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई नियाल्नुपर्ने बताउनुभयो। भारतका लागि प्रस्तावित राजदूत डाक्टर शंकर शर्माले भारतमा आयोजना हुने कार्यक्रमहरूमा क्षेत्रमा नेपाली निजी क्षेत्रले निरन्तर सहभागिता जनाउनु पर्ने र भारतसँगको समस्या के हुन् ती विषय लिखित रूपमा दिन आग्रह गर्नुभयो। छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव लक्ष्मण खनाल र ज्ञान बहादुर मगरले आर्थिक कूटनीति विस्तारमा मन्त्रालयको प्राथमिकता रहेको बताउँदै यसमा विशेष पहल गरिने जानकारी दिनुभएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। नेपाल हस्तकला महासंघले आगामी मंगिर 20-24 गतेसम्म 21 हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ। नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहयोगमा व्यापार मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ। नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा सहयोग पुर्याउने, नयाँ नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको माग अनुसारका वस्तु डिजाइन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायहरूमा जानकारी आदान प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष प्रचण्ड साक्यले बताउनुभयो। नेपाली शेयर बजारमा बुधबार कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओह्रालो लागेको छ। बुधबार नेप्से परिसूचक 14.12 अंकले ओह्रालो लागेर 2734.83 अंकमा कायम भएको छ। यस दिन बजारमा कारोबार भएका 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य उकालो लाग्दा 9 उपसमूहको शेयर मूल्य भने ओह्रालो लागेको छ। बाँकी जिल्लामा कोदोको उत्पादनको परीक्षण सफल देखिएको छ। कोहलपुरमा रहेको सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका 1 चिसापानी स्थित गाबर भ्यालीमा गरेको कोदोको उत्पादन परीक्षण सफल भएको हो। सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतले 9 प्रजातिका कोदोको बिउ रोपेकोमा 1-2 प्रजाति बाहेक अन्य सबै जातको कोदो राम्रोसँग फलेको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
युनाइटेड अरब इमिरेट्स युएलाई हराउँदै नेपाल आईसीसी U19 महिला विश्वकपका लागि छनौट भएको छ। युएको अजमानमा बुधबार भएको खेलमा घरेलु टोलीमाथि 8-1 जित हात पार्दै नेपालले विश्वकपमा स्थान बनाएको हो। युएले दिएको 84 रनको लक्ष्य नेपालले 14.4 ओभरमा 2 विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। सन् 2023 भएको विश्वकपमा नेपालले छनौट चरण पार गर्न नसक्दा छनौट हुन सकेको थिएन। नेपालको जितमा ओपनर साना परविनले 42 बलमा सर्वाधिक नट आउट 35 तथा कप्तान पूजा महतोले 18 बलमा 4 चौकाको सहयोगमा 18 रन जोडी। ओपनर सावित्री धामीले 9 बलमा 12 तथा सोनी पाखरिमले 19 बलमा नट आउट 13 रन जोडिन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 83 रनको युगफल तयार पारेको थियो। नेपालले विश्वकपमा छनौट हुन यो लक्ष्य 16.2 ओभरमा पूरा गरे पुग्ने समीकरण रहेको थियो। युएका लागि कप्तान समायना धरानीकरकाले सर्वाधिक 31, रिथिना रञ्जितलाले 20 तथा इन्जुजा नन्दकुमारी र लाभान्या कन्याले समान 10 रन जोडे। नेपालका लागि किस्मा गुरुङले 4, रिया शर्मा र सिमाना केसीले समान 2 तथा रचना चौधरीले 1 विकेट लिए। U19 T20 विश्वकप आगामी वर्षको 18 जनवरीदेखि 2 फेब्रुअरीसम्म मलेसियामा आयोजना हुँदैछ। नेपाल विश्वकपमा समूह डीमा अस्ट्रेलिया, बंगलादेश र स्कल्याण्डसँगै रहेको छ। विश्वकपमा नेपालको पहिलो खेल 18 जनवरीमा बंगलादेश विरूद्ध रहेको छ। एसीसी U19 एसिया कपको तयारीमा रहेको नेपाल कर्नाटकका विरूद्ध पहिलो अभ्यास खेलमा 1 विकेटले पराजित भएको छ। बुधबार मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको 114 रनको लक्ष्य कर्नाटकले 32 ओभरमा 9 विकेट गुमाउँदै पूरा गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 27.2 ओभरमा सबै विकेट गुमाउँदै 113 रनको युगफल तयार पारेको थियो। अब दोस्रो अभ्यास खेल शुक्रबार हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.1 डिग्री सेल्सियस, अघि बिहानको सापेक्षिक आर्द्रता 98% रहेको छ। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डौ उपत्यकामा सूर्योदय अघि बिहान 6:25 भयो भने सूर्यास्त भरे साँझ 5:12 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न विश्व समुदायको साझा प्रयासमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पाठे घरको मुखको क्यान्सरबाट जोगाउन 7-14 वर्षसम्मका किशोरीलाई यही माघ 23 गते देशव्यापी निशुल्क खोप अभियान थाल्ने स्वास्थ्य मन्त्रालयको निर्णय। सहकारी ठगीमा प्रश्न उठेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा कांग्रेस उपसभापति धनराज गुरूङसँग बयान। रूसद्वारा युक्रेनको किबमा 70 भन्दा बढ़ी ड्रोन र मिसाइल आक्रमण र पहिलो पटक नेपाली महिला क्रिकेट टोली अण्डर 19 महिला टी20 विश्वकपमा छनौट। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस्त, नमस्कार।